نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. محسن انسانیت اس میں سے ہم مدنی دور کر رہے ہیں، اور ہم نے ابھی تک جو چیز دیکھی وہ یہ تھی کہ نبی صلی اللہ علیہ وسلم جس معاشرے میں آئے وہاں پہلے سے دین کے اعتبار سے مختلف گروہ تھے، اور ان میں خاص طور پہ یہود کو ایک خاص جگہ حاصل تھی. اب آئیے دیکھتے ہیں کہ تحریک اسلامی مدینہ میں، یعنی اب مسلمانوں کو کیسا ویلکم ملا، اور وہاں آپ نے دین کا کام کس طرح سے کیا. تحریک اسلامی مدینہ میں، مکہ نے دعوت حق سنی اور مسلسل 13 سال سنی. ہائی لائٹ کریے گا ذرا اس کو. اس کا پورا استدلال سامنے آیا، اس کے نور سے بھری ہوئی ایک لامثال شخصیت کا کردار، اس کے علم برداروں نے ظلم کی چکی میں پستے ہوئے احد احد کی صدا بلند کی، مگر مکہ کی اجتماعی فضا نے شروع سے آخر تک ایک ہی رٹ لگائے رکھی، نہیں منظور، نہیں منظور. 3 سیکنڈ تک ذرا اس پہ غور تو کریں. آج کتنے مسلمانوں کا بھی یہی حال ہے. حق کی آواز آتی ہے، پہچان لیتے ہیں، سن بھی لیتے ہیں، لیکن اندر سے ایک آواز اٹھتی ہے، ہمیں یہ منظور نہیں. اللہ تعالیٰ ہمیں ایسے لوگوں میں نہ کریں. لیکن اس کے برعکس، لیکن مدینہ تک گلے دعوت کی نگہت کا پہلا جھونکا ہی پہنچا ہوگا کہ اس کی روح وجد میں آ کر پکار اٹھی لبیک. مدینہ کا پہلا نوجوان جو نبی صلی اللہ علیہ وسلم کے پیغام سے بہرہ اندوز ہوا، سویت بن سامت، اس کو ہائی لائٹ کیجیے. مدینہ میں پہلا شخص جو اسلام قبول کرتا ہوا دکھتا ہے یا متاثر، سویت بن سامت. یہ ایک ذہین شاعر تھا، ایک ماہر سوار تھا، بہادر جنگجو تھا. ایسے نوجوان بالعموم انقلابی حرکت کے سپاہی بنا کرتے ہیں. ایموشنل ہوتے ہیں نا، جذباتی ہوتے ہیں، اور لکھ لے اچھی دعوت ہو یا بری، ہمیشہ شروع میں جذباتی لوگ آگے آئیں گے. ٹھنڈے لوگ بہت زیادہ کام نہیں کر پاتے، ایسے ہی ہوتے ہیں بس، بلبلے کی طرح بے حس ہوتے ہیں وہ لوگ. اصل بات یہ ہے کہ جس کے پاس اپنے آپ کو بچانے کے لیے جذبات نہیں ہے نا، وہ پھر بہت عقل پرست ہو جاتا ہے. اور یہی بات دکھتی ہے، شاعر عموماً اچھی باتیں کرتے بھی ہیں اور سنتے بھی ہیں، سینسٹیو ہوتے ہیں نا، اسی لیے انہوں نے قبول کیا. یہ نوجوان مکہ میں آیا تو سرور عالم نے حسب معمول مل کر دعوت پیش کی. سویت نے بتایا کہ ایسی ہی ایک چیز میرے پاس بھی ہے، یعنی صحیفہ لقمان. اس کا کچھ حصہ اس نے سنایا بھی. پھر حضور صلی اللہ علیہ وسلم نے قرآن سنایا. دیکھیے بے تعصبی کا مظاہرہ. سویت کی فطرت سلیم فوراً پکار اٹھی کہ انہا ذل قول الحسن، یا انہا ذل قول حسن، یعنی یہ کلام خوبی میں بڑا ہوا ہے، چنانچہ اس کلام کا پیغام اس کے دل میں گھر کر گیا. دعا کریں یہ قرآن ہمارے بھی دل میں گھر کر جائے. لیکن افسوس کے جانے کے بعد جلد ہی وہ خزرجیوں، خزرج قبیلہ اس کی طرف اشارہ ہے، خزرجیوں کے ہاتھوں مارا گیا. اس کے بارے میں لوگوں نے تذکرہ کیا کہ وہ قتل ہوتے وقت مسلم تھا اور تکبیر اس کی زبان پر تھی. اس کی موت جنگ بواس سے ایک دن قبل ہوئی. کیا پتا چلا؟ اس سارے واقعے کو پڑھ کر آپ کیا سوچ رہے ہیں؟ جو میں سوچ رہی ہوں وہ بتا دیتی ہوں کہ بارش پڑتی ہے نا، ایک ہی بارش ہوتی ہے، لیکن زمین کے کچھ حصے فوراً جذب کر لیتے ہیں، اور ان کے اندر سے پھر ہری ہری بوٹیاں نکلنی شروع ہو جاتی ہیں. لیکن وہی بارش پتھر پہ پڑے تو کچھ بھی نہیں نکلتا. بہت خوش قسمت ہے وہ لوگ کہ جن تک حق آیا اور انہوں نے اس کو ایکسیپٹ کیا. اب آپ دیکھیے اس چیز کو ملا کیا؟ کچھ بھی نہیں کرنا پڑا، مر گیا نا. نمازیں نہیں، روزے نہیں، بدر میں نہیں، احد میں نہیں، کسی جگہ نہیں آ رہا، لیکن اللہ کے ہاں قابل قبول کر گیا، قبول کر لیا گیا. اپنے لیے دعا کریں، اے اللہ ہمیں بھی حق کو قبول کرنے والا بنا، اور ہماری موت جب آئے تو ہم حق کو قبول کرنے والے ہوں، نہ کہ اس کو ریجیکٹ کرنے والے. تو پہلا شخص سویت بن سامت. اب دوسرا متاثر ہونے والا، دوسرا یثربی نوجوان، یعنی یثرب میں رہنے والا. इयास बिन माज, इसको भी हाईलाइट करिए। ये छोटे छोटे सवाल असाइनमेंट्स में आएंगे, इसलिए इनको अभी से हाईलाइट करेंगे तो बाद में आसान होगा आपके लिए इंशाल्लाह। ये मदीना के एक वफद का रुकन था। वफद का मकसद ये था कि खजरज के खिलाफ कुरैश से हलीफाना मुआहदा करें और इमदाद हासिल करें। दाई हक ने इन लोगों तक बात पहुंचाने का मौका निकाला, इस्लाम का तारुफ कराया। नोट करें, हमें भी मौके निकालने हैं। अपने इर्द गिर्द रहते, चलते फिरते, मिलते लोगों से बरतते, हमेशा मौकों की तलाश में रहा करें कि कब इस्लाम का बीज किसी के दिल में डाल दूं। ये आपका मेरा काम है, बाकी उससे क्या आगे उगना है नहीं उगना ये अल्लाह जाने और उसका बंदा जाने, लेकिन मेरा आपका काम क्या है कि हम अपने हिस्से का काम करते रहें। क्या किया इसने? इस्लाम का तारुफ करवाया, कुरान पढ़कर सुनाया। अय्यास बिन माज, जो इस वक्त लड़कपन के आलम में था, कहने लगा, ऐ कौमिन हाज़ा वल्लाहि खैरु मा जीतुम बिही। क्या ही पाकीज़ा फितरत बोल रही है कि साथियों, तुम जिस गरज के लिए आए हो ये इससे ज्यादा बेहतर है। ये भी बड़ी खूबसूरत बात है, इसको भी नोट करें। यानी जब बंदे के अंदर तलब होती है ना, तो अल्लाह ताला उसके लिए रास्ते भी ले आता है, और दिल में तासुब नहीं होता ना, तो बाज़ दफ़ा बंदा करने कुछ और आता है और ले कुछ और जाता है। वही बात इधर दिखती है। सरदार वफद अबुल हसीर ने मट्टी उठाकर, जरा रिएक्शन देखिएगा, इसके मुंह पर मारी। मतलब ये था कि ये तुम बीच में क्या गजब ढा रहे हो। साथ ही कहा, हम इस मतलब के लिए नहीं आए। अबुल हैसर को फिक्र थी कि कुरैश की हिमायत हासिल करने की यानी अबुल हैसर को फिक्र थी कुरैश की हिमायत हासिल करने की, यानी दुनिया परस्त था, इसीलिए ऐसे ही हुआ। वो खूब समझता था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात मानी तो कुरैश के दिलों के दरवाजे उल्टा और बंद हो जाएंगे। दुनिया का फायदा, बहुत सारे लोग इस्लाम से मुतासिर होते हैं लेकिन दुनिया के फायदों के लिए पीछे हो जाते हैं। अल्लाह अकबर। कहने लगा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बात मानी तो कुरैश के दिलों के दरवाजे उल्टा और बंद हो जाएंगे। इयास चुप हो गया, लेकिन इसके दिल की मट्टी में दावत का बीज पड़ गया। ये नोट करें, बजहर कबूल नहीं किया ना, आप किसी को बात कर दें, ये नहीं हो सकता कि आप किसी को इस्लाम की दावत दें और वो मुसलमान हो जाए, कुरान की दावत दें और वो कुरान की क्लास में दाखिल हो जाए। ये हमेशा नहीं होता, लेकिन अंदर एक बीज तो पड़ जाता है, दरार तो डाल दें। कभी किसी के अंदर दरार डाल के ही आना पड़ता है, कभी बीज डाल के आना पड़ेगा, और कभी फिर आप देखेंगे कि अल्लाह ताला चाहेगा तो उसके बाद के मरहले भी आ जाएंगे। तो लिहाजा काम करते जाइए, अल्लाह ताला अगले बंदे तक खुद ही अब उसकी अपनी बात को पहुंचा देगा। ये लोग वापस लौट गए, और अफसोस के मदीना का ये बेदार दिल नौजवान भी जल्द ही जंगे बुआस की लपेट में आकर दुनिया से रुखसत हो गया। दमे आखिर अल्लाह का जिक्र इसके लब पर था। अल्लाह हमारे भी लब पे आखिरी वक्त में कलमा रखे। नबूवत के 11वें साल, अब देखिए हम मदनी दौर कहाँ से शुरू कर रहे हैं, अभी मक्का के 2 साल रहते हैं, क्योंकि वो हवाएं चलनी शुरू हो गई थी ना, मूवमेंट्स शुरू हो गई थी। तो यहाँ नबूवत के 11वें साल से ही बेसिकली आप देखेंगे कि मदीना के दौर का आगाज होता है। क्यों? कि नबी सल्लल्लाहु अलैहि वसल्लम तो 13 साल पूरे करके मक्का से गए, पर बहुत सारे सहाबा फिर एक एक दो दो करके मदीना जाने लगे, यानी रास्ते हमवार होने लगे, ये कह लीजिए। नबूवत के 11वें साल हज के लिए मदीना से जो गिरोह आया, इस एक नशिस्त में सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम की बड़ी तफसीली गुफ्तगू हुई। आपकी दावत सुनकर वो लोग आपस में कहने लगे, साथियों जान लो कि कतई तौर पर ये वही नबी है जिसके बारे में यहूद तुम्हारे सामने पेशन गोई करते रहते हैं, सो अब वो कहीं तुमसे आगे ना बढ़ जाए। चुनाचे अल्लाह ताला ने इनके दिल खोल दिए और इन्होंने दीने हक को अपने सीनों में जज्ब कर लिया। ये बात समझ आई है कि आगे ना बढ़ जाए, यानी वो मुसलमान हो तुम उससे पहले हो जाओ। ये भी तो कितनी प्यारी बात है ना। मुराद ये था कि उनको यकीन था कि यहूद जिस शख्स का ये जिक्र कर रहे हैं या उसका रास्ता देख रहे हैं वो यही शख्स है, ठीक है, उसी की तरफ इशारा है। हम लोगों ने अपनी कौम का साथ छोड़ा, यानी अपनी कौम से क्या कह रहे हैं। फिर वो कहने लगे, हम लोगों ने अपनी कौम का साथ छोड़ा, दूसरी किसी कौम में हमारे लोगों की तरह दुश्मनी और खराबी ना होगी, शायद कि आपकी जात के जरिए अल्लाह ताला इनको फिर जोड़ झाड़ दे। हम इनके पास जाएंगे और आपके दीन की तरफ इनको दावत देंगे और इनके सामने अपना वो तासुर रखेंगे। تاثر رکھ دیں گے جو اس دین کے لیے آپ کے سامنے ہم نے ظاہر کیا ہے. پھر اگر اللہ تعالیٰ نے انہیں اس دین پر جمع کر دیا تو اس کے بعد آپ سے زیادہ قوت رکھنے والا کوئی دوسرا نہ ہوگا. آپ نوٹ کر رہے ہیں, جس کے اندر خیر ہوتی ہے نا وہ حق کی دعوت کو ایسے لیتا ہے جیسے چنگاری کو دیکھ کر آگ پکڑ لیتا ہے جس نے جلنا ہوتا ہے. اور وہ کہتے ہیں نا, مرد نادہ پہ کلام دل فرے بے اثر. پہلا مصرع کیا کسی کو یاد ہے؟ پھول کی پتی سے کٹ سکتا ہے ہیرے کا جگر, مرد نادا یا مرد نازاں پہ کلام دل فرے بے اثر. یہ حق کا راستہ ہے ہی ایسا راستہ. اللہ نے جس کا دل پگھلانا ہوتا ہے نا وہ مشکلوں کے باوجود بھی پگھل جاتا ہے, اور جس کو نہیں سمجھ آنی بات وہ آسائشوں اور آسانیوں میں بھی نہیں کر پاتا. مکہ کے لوگوں نے جس دعوت کو موجب تفرقہ جانا, یہ نوٹ کیجئے گا, کہتے تھے نبی صلی اللہ علیہ وسلم تفرقے ڈالتے ہیں, حالانکہ خود فرقوں میں بٹے ہوئے تھے. مدینہ کے لوگوں نے اس میں اپنے لیے اتفاق و اتحاد کی بنیاد پہلی نظر ڈالتے ہی دیکھ لی. سمجھ آیا یہ جملہ؟ یعنی نظر کا فرق ہے, بات ایک ہی ہے. مکہ والے کہتے تھے نبی صلی اللہ علیہ وسلم اور آپ کے ساتھی جو ہے نا یہ ہمارے بیچ میں تفرقے ڈال رہے ہیں, اختلافات کراتے ہیں, گھروں کو توڑتے ہیں, بیویاں کچھ کر رہی ہیں, مرد کچھ کر رہے ہیں, بچے کچھ کر رہے ہیں. تو ظاہر یہ تو ہو گئے. دیکھیے اس کو آپ سمجھیں تخریب کاری سے. آپ کو کوئی ایک ٹیلا دیتا ہے جس پہ جھاڑ جھنکار بھی ہے, اونچی نیچی زمین بھی ہے. کوئی کہتا ہے گھر بنا دو, آپ بلڈر کو وہ زمین کا کہتا دیتے ہیں. اور ناروے والے تو اس کو بہت اچھی طرح سمجھتے ہیں, باتوں پہ ایک ایک ملین کہتے ہیں لگ جاتا ہے اس پہاڑ کو سیدھا کرنے میں. ایسے ہی ہے نا, اب وہ بلڈر کیا کرے گا, آتے ہی گھر بنائے گا؟ نہیں, پہلے توڑ پھوڑ کرے گا, وہ ڈائنامائٹ لائے گا, پتھر کو توڑے گا, ٹیلے ڈبے سیدھے کرے گا, پھر سیدھی زمین ہوتی پھر گھر بن جائے گا. لکھیں, جب لوگوں کے ذہنوں میں باطل چھایا ہوتا ہے نا تو حق کا پیغام آنے سے پہلے تخریب کاری ہوگی, جھگڑے ہوں گے گھروں میں, ڈیفینیٹلی ہوں گے. آپ بھی تیار رہیں اگر آپ کے ساتھ ایسا معاملہ ہے. آوازیں اٹھیں گی, لوگ آپ سے کہیں گے کہ کل تک ہم سارے خوش تھے, دیکھو کتنے مزے سے انجوائے کرتے تھے, مل کے کھاتے پیتے تھے, مل کے موجیں کرتے تھے, فلمیں تو مزہ ہی مل کے دیکھنے میں آتا تھا, یہ آپ نے کیا کر دیا. تو آپ کہیں گے یہ اس وقت ہم زمین ہموار کریں, یہ تو ہوگا. پھر ایک وقت آئے گا گھر بھی بن جائیں گے. تو مکہ والوں نے جس چیز کو آپ کا عیب سمجھا, مدینہ والوں نے اس کو آپ کی خوبی سمجھا. اسلامی تحریک کی علم برداری کے لیے مدینہ کی یہ پہلی جماعت جس کی تشکیل مکہ میں ہو رہی تھی 6 افراد پر مشتمل تھی. نوٹ کریں, مدینہ آج کتنا آباد ہے, مدینہ میں آ کر کتنا دین کا کام ہوا, بیج کون بنے؟ صرف 6 لوگ. کون کون؟ ابو الحیثم بن تہان, اسد بن زرارہ, عوف بن حارث, رافع بن مالک بن اجلان, قطبہ بن عامر ہے, جابر بن عبداللہ. کیا عمل کی بات ہے آپ کے میرے لیے, تھوڑے ہیں تو کیا ہوا, اپنے اپنے شہروں اور اپنے اپنے علاقوں میں دین کے کام شروع کرا جائیں. ہمیشہ چند بیجوں سے ہی فصلیں تیار ہوتی ہیں. آپ کہتے ہیں نا کسی شہر میں کوئی 20-25-30-40 لوگ ہو جائیں پھر کام کریں گے, نہیں ہوگا. کبھی کبھی تو ایک بیج سے ہی فصل پھوٹتی ہے. اور مجھ سے کوئی پوچھے یہ کہانیاں, ایک بندہ تڑپنے والا مل جاتا ہے وہ ہزاروں کو تڑپا لیتا ہے. کئی ملک آپ دیکھیں اس وقت بھی دنیا میں جو ہماری نظر میں کام آتا ہے اپنے پلیٹ فارم سے یا نور القرآن سے, کسی ایک اسٹوڈنٹ کی وجہ سے ہوا ہے. 10 ٹیک, پھر 1 سے 2, 2 سے 4, 6, 8. یا آپ کے اس شہر میں یہ جو تھوڑا بہت کام ہو رہا ہے یہ بھی 3-4 لوگوں سے ہی لگا تھا پودا. جی ادھر کا لنک ملا تھا ان کو. آپ کو کیا پتا کہ ایک بیج ہی ہرا ہو جائے. ہم کہتے ہیں ہمارے سے کیا ہوگا, میں کہتی ہوں اگر میرے آپ کے دل میں یہ تڑپ ہے نا کہ ہم نے جانے سے پہلے کچھ چھوڑ کے جانا ہے, تو 2 لوگوں کی ہدایت کے لیے بھی چل پڑیں گے آپ. اور میں خود بھی سوچتی ہوں کہ یہ جو صدی چل رہی ہے یا یہ جو اس وقت کے باہر کے سرکمسٹانسز ہیں نا, یہ ہم لوگوں کے اس وقت یہ نہیں دیکھنے کے کہ بہار کتنی آ رہی ہے, فصل کتنی لگ رہی ہے, پھول کتنے لگے ہیں. نہیں, میرا آپ کا کام بیج ڈالنا ہے. اب ہم ابھی اس دنیا سے چلے بھی جائیں گے نا, ابھی بھی 1-2 صدی مسلمانوں کو تڑپنا پڑنا ہے, لیکن ہم بیج ڈالنے والے بن جائیں. ہم نہیں فصل کاٹنے کی امید رکھتے. کون کہتا ہے ہماری کوششوں سے دنیا میں بہار آ جائے گی؟ نہیں آئے گی. اللہ کروا دے تو اس کی بات ہے, लेकिन अगर मैंने आपने बीज नहीं डाले, अपने हिस्से का काम छोड़ दिया, तो फिर मारे जाएंगे। कितने कुछ दिन हम दुनिया में रहेंगे? आप देखिए, क्या आपको इन 6 लोगों पर रश्क नहीं आ रहा? आपका दिल चाहे ना कभी हाय हम वापस जाए ना, तो मदीना शहर की बुनियादों में हम दाखिल हो जाए, चाहते हैं ना? लेकिन मदीना की हिस्ट्री का हम हिस्सा तो नहीं बन सकते, लेकिन हम अपने अपने इलाकों के लिए तड़प सकते हैं। चलिए खुद से पूछते हैं, क्या मैं अपने इर्द गिर्द सारे जो भी उन तब के लिए तड़प चुकी? क्या मैं उन सबको इस कोर्स की दावत दे चुकी? मुतमईन हो कि हम बैठ जाएंगे, बस जिनको आना था आगे, मैंने जिसको बुलाना था बुला लिया। यकीन करें, अभी तड़प में कमी है। फौजों की फौजें हैं जिनको जरूरत है। आपको पता चले ना आपके हमसाय में 4 घरों में खाना नहीं है, भूखे हैं, तो यकीन करें आपको अपने टेबल पर रखी हुई दाल भी अच्छी नहीं लगेगी कि ये भी मैं उनसे शेयर कर दूं। हिदायत की भूख क्यों नहीं नजर आती? फिर हम दूसरे कामों में खोए हुए हैं और फिर मजबूरियां अपनी ही समझते हैं। मेरे बच्चे, मेरे घर वाले, मेरे शौहर, मेरा काम, मेरी मसरूफियात। बच्चे की नाक बहने लगे ना तो माँ कहती, नहीं नहीं सॉरी सॉरी, मेरे बच्चे की नाक बह रही है, मैं कुछ नहीं कर सकती। और आप देखिए कि कितनी ही दुनिया है कि नाक बहना छोड़िए, वो तो कैंसर के मरीज बने बड़े हैं, लेकिन हम उनके लिए तड़पते नहीं हैं। दुआ कीजिए कि ये तड़प मेरे आपके अंदर लग जाए। क्या किया इन 6 लोगों ने? ये लोग लौट कर गए तो माहौल में एक नई हरकत उन्होंने पैदा कर दी। मुझे ऐसा लग रहा है कि इस ठहरा हुआ पानी था जमूता और इन्होंने जाकर वहां पत्थर फेंका। दावत इस्लाम फैलने लगी और खूब मकबूल हुई। अंसार के घरानों में से कोई घर ऐसा न रहा जिसमें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का चर्चा ना हो रहा हो। अभी पहुंचे कोई नहीं है मदीना में और चर्चे शुरू हैं। और एक वो शहर है, 13 साल वहां सर फोड़ के जा रहे हैं और लोगों ने कदर ना की, तो क्या पता चलता है कि पहले से हवाएं आने लगती हैं। कैसे लोग दीन का काम करते हैं। और मैं उन सारे साथियों को खिराज तहसीन पेश करती हूँ जो मुख्तलिफ जगहों पे मेरे सामने, तो मतलब लिस्टें की लिस्टें खुल जाती हैं। और मेरे दिल में जो कदर और मोहब्बत आती है उन लोगों के लिए, कोई रस्ते नहीं बने हुए दीन के, कुछ भी नहीं है, कोई पंप एंड शो नहीं, जगह जमीन का टुकड़ा तो छोड़े, लोगों से मस्जिदों में बैठ बैठ कर क्लासें लोग लेते हैं, लेकिन तड़प देखे। एक जगह मैं गई तो मुझे वो साथी जो दिखा रहे थे अपनी कोशिशें, तो मुझे खौफ आया। मैंने कहा मुझे डर लग रहा है कहीं मुझे अल्लाह आपके पास ना ले आए, क्योंकि आपकी तड़प बहुत है। आप रिसोर्सेज के कम होने के बावजूद भी इतनी मेहनत कर रहे हैं, ये इस बात की अलामत है कि अल्लाह फिर वहां दीन के पौधे लगवा देता। ये कहना डर का तो मेरा मोहब्बत में ही था, मैं डर थोड़ी रही हूँ इस वास्ते कि वहां दीन का काम हो। मुझे कहने लगी कि अब आप इधर आ जाएं। कहने लगी हम अपने नॉर्वे वालों को एक खत लिखते हैं कि आपने काफी टाइम ले लिया इनका, तो अब थोड़ा सा वक्त हमें दें, तो आप यहाँ आए और यहाँ रह कर काम कराएं। मैंने कहा नहीं, आप जिस स्पीड से चल रहे हैं बहुत अच्छा जा रहे हैं, ये बैच पूरा करने दें जो आप शुरू कर चुके हैं, फिर अल्लाह ने जहां लाना मैं आ जाऊंगी, मुझे क्या इतराज है, फिर अल्लाह मुझे ले जाए। लेकिन ऐसे ही लोगों की तकदीरें बदलते हैं, तो दुआ कीजिए कि अल्लाह हमें इनमें कर ले। अच्छी सी दुआ करें। अब आप देखिए एक एक टॉपिक हम पढ़ रहे हैं ना, तो इसको जज्ब ज्यादा करेंगे। आज आपने जिस सोच के साथ यहां से उठना है ना, वो ये है, मेरे इर्द गिर्द, यानी इर्द गिर्द से मेरा इलाके भी हैं, हल्का अहबाब भी है, रिश्तेदारियां भी, किस पे मैं मेहनत करूं कि वो मेरे साथ इस कुरान और सीरत का हिस्सा बन जाए। गाड़ी घुमा के ले जानी पड़े ले जाए, ज्यादा दिन नहीं लेके जानी पड़ेगी, अल्लाह उसको ले आएगा खुद ही। मैंने देखा है कि वो जो इब्राहिम और इस्माइल का किस्सा था ना, वो एक दफा नहीं, वो हर दिन ही दोहराया जाता है। सिर्फ आप कटने के लिए तैयार हो जाएं, अल्लाह आपको बचा लेगा। दुआ करते हैं कि अल्लाह ताला हमारे जरिए से भी सूखी जमीनों को हरा करवा दे। आप भी तो किसी के कहने पे आए ना, ऐसे ही है ना, कभी उनसे तो पूछिए, वो पता नहीं कब से सोच रही थी कि आपने नहीं कभी आना, तो अब आ गई ना, तो दिल के अंदर भी ये ख्याल ना रखें कि मेरी दावत पे कोई नहीं आना, मैं बुलाऊंगी कोई नहीं आएगा, यकीन पैदा करें। आप जमे कि नहीं, अल्लाह आपको जमाई रखे, बर्फों में भी जमना है और मुश्किल हालात में भी जमना है। जिसको यकीन आ गया कि ये ऑक्सीजन मास्क है वो कहाँ छोड़ेगा। मैं सोचती हूँ क्या हमें कोई कह दे सांस ना लो तो हम मर जाएंगे। मरीज का सांस उखड़ रहा होता है ना, फिर भी उसको कहते हैं मेहनत करो, कोशिश करो। तो ये कुरान हदीस क्या हमारे ऑक्सीजन मास से कम है? मैं तो कहती हूँ जिंदगी का आखिरी लम्हा भी इसी के साथ गुजर जाए। कभी जिंदगी में अल्लाह ताला हमें बिस्तरों पे ना बिठा दे कि हम इसके बगैर पीछे हो जाए। अल्लाह ताला हम सब की हिदायत का सामान बना दे। यहाँ पे रुकना पड़ेगा, रुकने को दिल नहीं है। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंत अस्तगफिरुक व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।